विशेष गरी मानसिक स्वास्थ्यबारे कुरा गर्नुतर्फ लागु र अस्ट्रेलियाकै सबैभन्दा ठुलो मानसिक स्वास्थ्य जाँच भनी बताइएको एक अध्ययनले देशमा मानसिक स्वास्थ्यको अवस्था गम्भीर रहेको देखाएको छ। अस्ट्रेलियाज बिगेस्ट मेन्टल हेल्थ चेक नाम दिएको उक्त जाँचको लागि 18 देखि 89 वर्ष उमेरका 3,102 जनाको सर्वेक्षण गरिएको थियो, जसको लागि ती मानिसहरूले 2 पटक 4 हप्तासम्मको समयावधिमा आफ्नो मानसिक स्वास्थ्य अवस्थाबारे अङ्क राख्न भनिएको थियो र उक्त जाँचमा सहभागी भएकाहरूमध्ये 39% डिप्रेसन वा उदासीपनबाट प्रभावित भएको र अन्य 37% एङ्जाइटी वा चिन्तित अवस्थामा रहने गरेको पनि देखिएको थियो। त्यसै सर्वेक्षणमा सामेल प्रत्येक 10 जनामध्ये 9 जनाले गम्भीर मानसिक स्वास्थ्य बिमारीको सङ्केतहरू देखाए तापनि उनीहरूले कुनै प्रकारको उपचार नलिएको पनि अध्ययनमा बताइएको छ। र यसबारे अस्ट्रेलियामा मानसिक स्वास्थ्यको स्थिति लगायतका विषयबारे कुरा गर्न सदाजै हाम्रो साथमा आज पनि मेलबर्नबाट मनोचिकित्सक डाक्टर अनुपम पोखरेलजी हुनुहुन्छ। अनुपमजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार अरियालजी, मलाई फेरि पनि मौका दिनुभएकोमा धन्यवाद।
हुन त अब हामीले डिप्रेसन एङ्जाइटीहरूबारे पहिला पनि कार्यक्रममा कुरा गर्दै आएका छौँ होइन, तर एकचोटि यो अब अस्ट्रेलियाको यो जुन अब अस्ट्रेलियाज बिगेस्ट मेन्टल हेल्थ चेक भनेर नाम दिएको यसमा चाहिँ अब विभिन्न पेसामा कार्यरत विभिन्न उमेरका व्यक्तिहरूसँग अरूको यो सर्वेक्षण लिएको थियो। अब त्यसमा चाहिँ धेरैले भनौँ न अब डिप्रेसन लगायतका अब विभिन्न अब मानसिक स्वास्थ्य सम्बन्धी अब सङ्केतहरू देखाएको भन्ने बताइएको छ होइन। खास यो कतिको कमन छ के हो, मतलब यो मानसिक स्वास्थ्य अब आम अन्य शरीरमा भएको समस्या जस्तै मानसिक समस्या पनि त्यही धेरै नै कमन छ भनिन्छ होइन, तर के कतिको कमन छ तपाईँको उसमा भनौँ न बुझाउँदाखेरि हामीलाई।
अब यो जुन बिगेस्ट मेन्टल चेक भनेको छ, यसको विशेषता चाहिँ के छ भनेदेखि 2-2 पटक 4-4 हप्तासम्म बायो मार्करहरू भन्नाले चाहिँ अब ब्लड प्रेसर, पल्स भनेपछि हार्ट रेट, अनि त्यसपछि अब स्किनको तनावका कुराहरू यो, अनि त्यस्तै गरी निन्द्रा सम्बन्धी विभिन्न सूचकाङ्कहरू चाहिँ जम्मा गरिएको यो अनुसन्धानमा त्यो हिसाबले चाहिँ यो विशेष हो, किनभने प्रायःसो अरू अनुसन्धान भनेको चाहिँ क्वेसनहरू मात्र गर्ने हुन्थ्यो है। र यसमा जुन 39% मान्छेहरूमा डिप्रेसनको लक्षणहरू देखिएको र 37%मा चाहिँ एङ्जाइटीको भनेको त्यो चाहिँ अब डिप्रेसन रोग र एङ्जाइटी रोग नै डायग्नोसिस भएको भन्ने यहाँ चाहिँ मैले बुझेँ होइन, तर लक्षणहरू चाहिँ यी मान्छेहरूमा भएको भन्ने बुझेको हो। यो धेरै ठुलो सङ्ख्या वास्तवमा भन्नुहुन्छ भनेदेखि जुन अस्ट्रेलियाको जुन एउटा एपिडेमियोलोजिकल सर्वे भएको थियो केही वर्ष अगाडि, त्यसमा चाहिँ डिप्रेसन चाहिँ झन् अराउन्ड 6-7% र एङ्जाइटी चाहिँ अराउन्ड 10% भनेर देखिएको थियो। अब यो जुन अब स्टडी छ त्यस त्यो हिसाबले मेरो विचारमा रोगैको डायग्नोसिस जस्तो चाहिँ मैले बुझिनँ। र जुन तपाईँले भन्नुभयो नि कतिको कमन छ भनेर, यो सर्वेमा एउटा चाहिँ इन्ट्रेस्टिङ कुरा के छ भनेदेखि जति जुन यङ ग्रुपको मान्छे हो जेनेरेसन जेड 18 वर्षदेखि 24 वर्षको मान्छे उनीहरूमा चाहिँ सबभन्दा बढी छ, त्यसपछि चाहिँ 25-34 वर्षको मान्छेमा नेक्स्ट बढी मात्रामा यो समस्याहरू देखेका छन् भनेदेखि 35+ मान्छेहरूमा चाहिँ त्यो चाहिँ त्यसो ग्रुपको भनेर तपाईँले पनि हेर्नुभयो होला नि है, देखेको छ भने जति यङ एडल्ट भयो त्यति धेरै चाहिँ यो समस्याहरू जुन बढी भनेर भनेको छ। त्यसरी विभिन्न कारणहरू छन्, हामीले प्रोफेसनली पनि आफ्नो दैनिक कामको सिलसिलामा यो जुन स्टडीबाट आएको तथ्यहरू छन् यीसँग चाहिँ मेल खाएको चाहिँ मेरो अनुभवले भेटेको छ।
अब भनौँ न अब त्यही यङहरूमा चाहिँ अब पढाइको प्रेसर हुन्छ अथवा कामको प्रेसर होला होइन, अब युवाहरूमा धेरै अब काम नपाउने अथवा त्यो इन्टर्नसिप गर्नुपर्ने अथवा लामो घन्टा काम गर्नुपर्ने त्यस्तो खालको दबाबहरू पनि रहने गरेको बताइएको छ होइन। अब यसलाई अब नर्मल कामको प्रेसर र अब हुन्छ नि लाइफको अब लाइफको प्रब्लमहरूलाई त्यो अब कहिले पुगेपछि चाहिँ समस्या हो भन्ने जस्तो खालको त्यो त्यस्तो केही मार्करहरू त्यस्तो हुन्छ
त्यो पनि हुन्छ। अब भनौँ न अब मानसिक रोगमा चाहिँ तपाईँको टाइफाइड डायग्नोसिस गरेको अथवा ब्लड प्रेसरको रोग या कोलेस्ट्रोलको प्रब्लम डायग्नोसिस गरे जस्तो ठ्याक्कै चाहिँ होइन, तर जब यी मानसिक अथवा मनोवैज्ञानिक लक्षणहरूले तपाईँको दैनिक क्रियाकलापहरूमा र आफ्नो प्रोफेसनको कामहरूमा चाहिँ फरक पार्न सक्छन् त्यसपछि चाहिँ यो एउटा समस्याको रूपमा आएछ भनेर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ।
अब अगेन त्यही अब त्यतिको 10 जनामध्ये 9 जनाले चाहिँ अब भनौँ न गम्भीर मानसिक स्वास्थ्य बिमारीको मतलब सङ्केतहरू सिम्टमहरू उनीहरूमा देखिएको तर उनीहरूले ट्रिटमेन्ट नगरेको भनेर, अब त्यस्तो त्यो सिम्टम्सहरू चाहिँ के हुन्छ त कमनली भनौँ न।
अब जुन तपाईँले भन्नुभयो नि 10 जना समस्या परेका मान्छेहरूमध्ये 9 जनाले यो यसमा चाहिँ के लेखेको छ भनेदेखि कि त उपचार नगरेको र तत्कालले गर्ने कुनै इन्डिकेसन पनि नभएको भन्ने जस्तो हिसाबले भनेको छ. त्यो वास्तवमा एकदम अब ठुलो प्रब्लम हो. तर अब यसबाट के चाहिँ फेरि देखिन्छ भनेदेखि तपाईँको यो रोग नै भनेर डायग्नोसिस जुन 39 र 37% को कुरा छ त्यो रोग नै हो जस्तो चाहिँ मैले मेरो बुझाइ होइन.
तर अब सिम्टम्स चाहिँ के हुन्छ तपाईँको, कस्तो खालको हुन्छ सिम्टम्स?
अब उनीहरूले दुईटा प्रकारको क्याटेगोरी राखेको छ, एउटा डिप्रेसनको, अर्को एङ्जाइटीको. डिप्रेसन भनेको चाहिँ अब शरीरका विभिन्न फङ्सनहरू डिप्रेस भएको अवस्था, उदास मात्र हुने डिप्रेसन होइन, उदासीपना पनि एउटा कुरा हो. त्यस सँगसँगै चाहिँ अब कुराहरूको पहिला जस्तै गरी रमाइलोको फिल गर्न नसक्ने, प्लेजरको मात्रा घट्ने भनेको मतलब शक्तिको मात्रा क्षीण हुँदै जाने, अनि कन्सन्ट्रेसन पनि राम्रोसँग गर्न नसक्ने, मेमोरीमा पनि चाहिँ तलमाथि भएको जस्तो लाग्ने, दिमागमा नकारात्मक कुराहरू धेरै या पटक पटक आइरहने र त्यो बढेर चाहिँ कहिलेकाहीँ हताश अनुभव गरेर म अब मरौँ कि क्या हो भनेर भन्ने प्रकारका भावनाहरू पनि सोचाइहरू पनि आउने, अनि त्यस्तै गरी ग्लानीको मात्रा बढ्दै जाने, यी सबै हुनुपर्छ भन्ने छैन है फेरि. अनि अब निन्द्राको चाहिँ समस्याहरू आउने, कि त बढी सुत्ने कि कम सुत्ने, जति सुते पनि फ्रेस नहुने अथवा खाना रुचि कम हुने या बढी हुने, यी सबै मध्ये चाहिँ तपाईँको 4-5 भएको अवस्थामा चाहिँ डिप्रेसन भन्ने जस्तो बुझिन्छ. हेर्नुहोस् सबै हुनुपर्छ भन्ने पनि छैन होइन. भन्ने खोजे मतलब ती सबै लक्षणबाट चाहिँ कुन प्रकारले कुरा बुझियो भनेदेखि विभिन्न शरीरका फङ्सनहरू, साइकोलोजिकल या बायोलोजिकल फङ्सनहरू चाहिँ दबित अवस्थामा या डिप्रेस अवस्थामा चाहिँ भएको अवस्थामा डिप्रेसन रोग र त्यो चाहिँ खास समयभन्दा बढीसम्म 2-4 मात्र अथवा 1-2 मात्र हुँदैमा डायग्नोस गरिहाल्ने भन्ने हुँदैन. तर लामो समय केही हप्ता, कमसेकम 2 हप्ता या त्योभन्दा बढी चाहिँ ती भनेका मध्ये 4-5 लक्षण भएको अवस्थामा चाहिँ यो चाहिँ डिप्रेसन भन्ने भन्नुपर्ने हुन्छ. त्यो अब आत्तिनेमा चाहिँ अब नर्मल जुन ह्युमन इमोसन हो, अब भनौँ न अगाडि कुनै डेन्जर या थ्रेट, अब अगाडि सर्प आयो अथवा कोही मान्छेले चाहिँ अट्याक गर्न लायो भनेदेखि चाहिँ आत्तिनुहुन्छ, त्यो नर्मल हो. तर त्यो कुनै थ्रेटहरू नभएको अवस्थामा या एकदम माइनर थ्रेट हुँदाखेरि चाहिँ मेजर थ्रेट जस्तो हाम्रो दिमागले शरीरले रेस्पोन्ड गरेको अवस्थामा चाहिँ त्यसलाई एङ्जाइटी अथवा आत्तिने रोग भनेर भन्छौँ. र
अब रिजल्ट, अब जाँचको रिजल्ट हुन लाग्छ, त्यसको भए त्यो रिजल्ट हुने 2-3 अगाडि आत्तिनु भने सामान्य हो. तर अब जाँच साँच केही छैन तर यसै पढाइको बारेमा त्यो आत्तिरहनु, त्यो चाहिने भन्दा अलिक बढी आत्तिनु चाहिँ त्यो एङ्जाइटी हो. त्यसो भए
त्यो चाहिँ हुन सक्ने सम्भावना एकदम धेरै भयो. मतलब कारण जे छ, कारण भन्दा निकै आउट अफ द प्रोपोर्सन किसिमले चाहिँ आत्तिने मात्रा भएमा र त्यो आत्तिने मात्रा चाहिँ लगातार भएको अवस्थामा चाहिँ त्यो एङ्जाइटी भनेर भन्ने भयो. र त्यसले गर्दाखेरि के हुन्छ भनेदेखि तपाईँले आफ्नो काममा ध्यान दिन गाह्रो हुन्छ, आफ्नो भनौँ न एफिसियन्सी अथवा चाहिँ आउटपुटमा असर गर्न सक्छ, डिप्रेसनले पनि एङ्जाइटीले पनि आफ्नो नाता सम्बन्धसँगको रिलेसनसिपमा चाहिँ असर गर्न सक्छ, सोसियलाइजेसनमा चाहिँ असर गर्न सक्छ. अब त्यो चाहिँ कहिलेकाहीँ मात्र हुने भनेर भन्दा पनि पटक पटक या लगातार भएको अवस्थामा चाहिँ अब यो असामान्य अवस्था हो, यो चाहिँ व्यक्तित्वको मात्र समस्या चाहिँ होइन, यो यत्तिकै हटेर जाने सम्भावना कमै हुन्छ भन्ने बुझेर चाहिँ हामीले यसलाई कसरी निराकरण गर्ने, कसरी चाहिँ यसलाई कम गर्ने भन्ने तर्फको कदमहरू चाल्न जरुरी हुन्छ.
अब के गर्न सकिन्छ त भनौँ, अब यतिको अस्ट्रेलियामा यस प्रकारको अब मानसिक स्वास्थ्यको यस्तो गम्भीर अवस्था रहेको छ भनी बताइदा, अब के समाधान के होला त तपाईँको विचारमा?
अब हेर्नुहोस् न है, अब सबभन्दा पहिला त हामीले कारणतिर जानु पर्यो. अघि तपाईँले नै भन्नुभयो नि अहिले काम सम्बन्धी चाहिँ समस्याले गर्दाखेरि नयाँ जेनेरेसनमा गाह्रो छ भनेर. वास्तवमा समाज आजको भन्दा मैले बुढाबुढी मान्छेहरूसँग आफ्नो क्लिनिकमा कुरा गर्दाखेरि चाहिँ म के तुलना गर्न पाउँछु भनेदेखि आजभन्दा 25-30-40-50 वर्ष अगाडि र अहिलेको अस्ट्रेलियन समाज कस्तो छ भन्ने कुरामा चाहिँ केही एउटा हिन्ट पाइन्छ. अब अहिले यो जब मार्केटमा यति धेरै परिवर्तन आइसक्यो हेर्नुहोस् कि अब क्याजुअलमा चाहिँ कर्मचारीहरू बढी राख्ने गरेको छ, पार्ट टाइम कर्मचारीहरू बढी छ, सरकारी तथ्याङ्क अनुसार चाहिँ अब अनइम्प्लोइमेन्ट त्यति धेरै नबढेको देखे तापनि यदि पार्ट टाइम या क्याजुअल राख्ने टेन्डेन्सी हेर्नुहुन्छ भनेदेखि चाहिँ त्यसबाट सोझै हामीले के बुझ्छौँ भनेदेखि अहिलेको नयाँ जेनेरेसनलाई चाहिँ जब इन्सेक्युरिटीहरू चाहिँ एकदमै बढी छ, जब पाउन गाह्रो छ पहिलाको भन्दा एकदम. अब तपाईँले भन्नुहुन्छ भनेदेखि चाहिँ ह्युमन रिसोर्समा मास्टर्स गरेको मान्छेले चाहिँ ग्रेजुएट पोजिसनमा पनि नपाएको अवस्था अथवा चाहिँ ग्रेजुएट पोजिसनमा चाहिँ एक्सपिरियन्स खोजेको अवस्था, त्यो धेरै ठाउँमा चाहिँ त्यो हिसाबले देखिएको भएर र कुनै पनि ठाउँमा चाहिँ यो जब भनौँ न यति डिस्पेन्सिबल भएको छन् मान्छेहरू कि एउटा मान्छेलाई चाहिँ जागिरबाट निस्किनु पर्यो भनेदेखि चाहिँ त्यो ठाउँ फिलअप गर्नलाई चाहिँ कैयौँ मान्छे लाइनमा लगाएर बसिरहेको त्यो एउटा एकदम यो हार्ड बिटर रियालिटी अहिलेको आइरहेछ. सँगसँगै अब हाउसिङको कुराहरूमा भन्नुहुन्छ भनेदेखि पहिला मान्छेहरू चाहिँ 18 वर्षमा चाहिँ घर छोडेर मैले कमन एउटा एङ्ग्लो साक्सन अस्ट्रेलियनको कुरा गर्दाखेरि होइन त्यो अब घर किन्न सक्ने जुन सम्भावना छ त्यो कम हुँदै गएको कारणले गर्दाखेरि चाहिँ फेरि बुवा आमासँगै बस्नुपर्ने उनीहरूको लागि र त्यसले गर्दाखेरि आफ्नो इन्डिपेन्डेन्स चाहिँ पहिलाको जस्तो नहुँदाखेरि र यो जुन इन्भाइरोमेन्टल फ्याक्टरहरू छ नि पहिलाको भन्दा धेरै पावरफुल रूपमा चाहिँ आइरहेको भएको कारणले गर्दाखेरि अब अहिले यसै गरी नै चाहिँ यो समस्यालाई समाधान गर्ने भनेर अब भन्न सक्ने अवस्था चाहिँ छैन. तर अब यदि आफ्नो तनाव बहन गर्ने क्षमताको बारेमा कुरा गर्ने हो भनेदेखि कसरी चाहिँ अब आफूलाई भनौँ न तनाव बहन गर्न सबल पार्ने के टेक्निकहरू चाहिँ हामीले गर्न सकिन्छ भनेर भन्ने कुरामा एउटा छलफलको पाटो त्यो भयो भनेदेखि समस्या आइपरिसकेपछि चाहिँ त्यसलाई कसरी उपचार गर्ने कसरी लाज नमानिकन समस्या समाधान गर्नतिर चाहिँ जाने र त्यसलाई चाहिँ ममा समस्या परेको हो कि भनेर कसरी बुझ्ने भनेर भन्ने त्यो दुईवटा चाहिँ मुख्य कुरामा चाहिँ बहस हुनुपर्छ जस्तो मलाई लाग्छ.
हजुर अनुपमजी अब रेजिलियन्स र अब आफ्नो बारेमा अब समस्या छ भने त्यो त्यसबाहेक त अब आउँदा समयहरूमा कुरा गर्दै गरौँला. जस आजको लागि चाहिँ हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद अनुपमजी.
हस् मलाई पनि खुसी लाग्यो तपाईँसँग यस बारेमा कुरा गर्न पाएकोमा धन्यवाद.
र श्रोता हुनुहुन्थ्यो मेलबर्नबाट साइकाट्रिस्ट डाक्टर अनुपम पोखरेल. अस्ट्रेलियामा मानसिक स्वास्थ्य सम्बन्धी पछिल्लो स्थितिबारे जुन रिपोर्ट सार्वजनिक भएको थियो त्यसबारे कुरा गर्दै र उहाँसँग कुराकानी केही बेरमा हाम्रो वेबसाइटमा सुन्न सक्नुहुनेछ तपाईँले. ठेगाना sbs.com.au/nepali र हामीले गए केही समयदेखि नै डाक्टर अनुपम पोखरेलसँग गर्दै आएको कुराकानीहरू पनि पुरानो कुराकानीहरू पनि तपाईँले सुन्न सक्नुहुनेछ. जसमा त्यही डिप्रेसनदेखि एङ्जाइटीदेखि अब सहयोग कसरी लिने कहाँबाट सहयोग लिने जिपीहरू कहाँ कसरी जाने भन्ने लगायतका विषयबारे पनि उहाँले कुरा गर्नु भइसकेको छ हामीसँग. यसअघि पनि त्यसैले उहाँसँगको पुरै कुराकानीहरू सुन्नको लागि तपाईँले हाम्रो वेबसाइटमा जान सक्नुहुनेछ अथवा फेसबुक र ट्विटरमा @sbs नेपालीमा पनि तपाईँले उक्त कुराकानीहरूको लागि लिङ्क पाउन सक्नुहुनेछ.